اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم ارزقني علما نافعا واسعا عميقا. اللهم ارزقني رزقا واسعا حلالا طيبا مباركا من عندك. اللهم ارزقني حياة سعادة وموت شهادة آمين. اللهم تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. آیت نمبر 123 تک ہم نے پہلے پڑھ لیا تھا، آج آیت نمبر 124 پڑھیں گے. اذ تقول للمؤمنين ألن يكفيكم أن يمدكم ربكم بثلاثة آلاف من ملائكة منزلين. استقول، ہم نے پڑھا تھا کہ اس کا کلمہ جب کے معنوں میں آتا ہے، اور قرآن حکیم کا انداز یہ ہے کہ جب کہنا ہو کہ ذرا اس بات کو یاد کرو جب ایسا ہوا تھا تو تب اس کا کلمہ استعمال کر سکتے. قالا، اس سے ایک مذکر نے کہا، اور یقولو، وہ ایک مذکر کہتا ہے یا کہے گا، اور تقولو، تم کہتے ہو یا کہو گے. تو یہ تقولو رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے کہا جا رہا ہے. اس تقولو، ذرا یاد کرو جب آپ کہہ رہے تھے للمؤمنین، دو لام آ جائیں تو ہم نے پڑھا تھا کہ اس کو کے لیے ترجمہ کرتے، ایک لام ہو تو وہاں دیکھنا پڑتا ہے کہ یہ لام لام تعلیل ہے کہ لام لازم. لام تعلیل ہو تو اس کے معنی کے لیے، اور لام لازم ہو تو اس کے معنی یقیناً کرتے ہیں. لیکن دو لام ہو تو پھر خود بخود اس کو دیکھنے کی ضرورت نہیں ہے، اس کا ترجمہ ہم کے لیے ہی کرتے ہیں. للمؤمنین، مومن کی جمع ہے مومنین، مومنین کے لیے کہہ رہے تھے. استقول للمؤمنین، جب آپ مومنین سے یہ کہہ رہے تھے آلن یکفیکم، آپ کیا، یہ تو حمزہ شروع میں آ گیا جس کے معنی کیا ہے. کبھی یہ حمزہ کیا کے معنوں میں آتا ہے، اور کبھی یہ حمزہ شروع میں آ جائے تو میں کے معنوں میں آتا ہے، اور کبھی یہ حمزہ کلمے کے شروع میں آئے تو امر کے معنی دیتا ہے. تو وہ سیاق و سباق خود بتا دیتا ہے کہ یہاں اس کے معنی کیا ہیں. کلمے کے آخر پہ اگر جزم ہوتی تو ہم کہہ دیتے کہ اس الف سے مراد فعل امر ہے، لیکن امر نہیں ہے یہاں پر کیونکہ جزم نہیں ہے. مضارے کی علامت سے پہلے اگر لگا ہوتا تو پھر ہم کہتے ہیں کہ یہ تو کیا کے معنوں میں آتا ہے. تو یا مضارے کی علامت لگی ہوئی ہے یکفی سے پہلے، لن پورا کلمہ ہے، ہم نے پڑھا تھا لا لم لن تینوں کلمات نفی کے لیے آتے ہیں. لن تنالوا البر حتی تنفقوا مما تحبون، تمہیں ہرگز نیکی ملے گی ہی نہیں، یہ نفی کے لیے کلمہ استعمال ہوتا ہے جس طرح لا ہم اردو میں استعمال کرتے ہیں. اور میں نے بتایا تھا کہ لا تو منع کرنے کے بھی کام آتا ہے اور نفی کے بھی کام آتا ہے. لم یہ نفی کے کام آتا ہے، مضارع سے پہلے آتا ہے لیکن اس کا ترجمہ ماضی میں کرتے ہیں. لیکن کسی چیز سے پہلے، مضارع سے پہلے اگر لن کا کلمہ استعمال ہو جائے تو نفی تو ہوگی لیکن نفی مستقبل میں ہوگی، پھر حال میں نفی نہیں ہوگی، پھر وہ ماضی میں نفی نہیں ہوگی، وہ مستقبل کی بات ہے. اعلن نہیں، کیا نہیں، یکفی کا یکفی، کفا وہ کافی ہے، یکفی وہ کافی ہوتا ہے یا ہوگا، کم تمہارے لیے، یہ کافی کا کلمہ تو ہم اردو میں بھی استعمال انہیں معنوں میں کرتے ہیں اور یہ شروع میں مضارے کی علامت ہے. الن یکفیکم کیا تمہارے لیے کافی نہیں ہے، ان یمدکم، ان یمدکم ان کے، ان ہوتا تو معنی اگر ہوتے، ان ہے تو ان کے معنی کے، یمدکم یہ تو فعل مضارے کی علامت ہے شروع میں جو لگ گئی ہے وہ کے معنوں میں، اور مدہ دال دراصل میں دو دفعہ ہے، اوپر شد لگی ہوئی ہے. تو اردو میں سے اگر کھول کے پڑھیں گے تو کیا بن جائے گا، مدد، اور یہی اس کا ترجمہ ہے. مدہ اس نے مدد کی ماضی ہے، یہ ساتھ لگ گئی یمدو وہ مدد کرتا ہے یا، اور تمدو تم مدد کر، امدو میں مدد کرتا، نمدو ہم مدد کرتے ہیں یا کریں گے. یمدکم وہ تمہاری مدد کرتا ہے یا کرے گا، ربکم کون وہ، جو تمہارا رب ہے، جو تمہارا پالنہار ہے، جو تمہارا رازق ہے، جو تمہارا مربی اور تمہارا منتظم ہے، وہ سارے کام تو اسی نے کرنے ہیں، وہ کرے گا، مدد کرے گا. بِثَلَاثَةِ آلَافٍ، بے کا مطلب کے ساتھ، یہ تو اردو میں استعمال ہونے والا کلمہ ہے. ثلاثہ یہ گنتی میں، واحد اثنین ثلاثہ، واحد ایک، اثنین دو، ثلاثہ تین کو کہتے ہیں. آلاف ہزار کو کہتے ہیں. یہ آپ نے وہ اردو ادب میں بھی کہانیوں کا ایک سلسلہ سنا ہوگا، الف لیلہ. یہ الف لیلہ کیا ہے بھلا، لیل تو کہتے ہیں رات کو، الف ہزار رات، ہزار راتوں کو جو شام کو کہانیاں سنائی جاتی تھیں، پہلے عورتیں سناتی تھیں کہانیاں، وہ رات کو جو کہانیاں سنائی گئی تھی ان کو اکٹھا کر کے لکھ دیا گیا، اس کا نام رکھا ہے الف لیلہ. الف کہتے ہیں ہزار کو، ہماری زبان میں بھی ایسے استعمال ہوتا ہے. میاں کہتے ہیں سو کو، الف کہتے ہیں عربی زبان میں ہزار کو. بثلاثت آلاف، تین ہزار کے ساتھ، من الملائکت، من سے ملائکہ فرشتے، فرشتوں سے، منزلین جو نازل ہونے والے، बला हां, बला हां। कभी अरब नाम का कलमा इस्तेमाल करते हैं, कभी बला का कलमा इस्तेमाल करते हैं, मानी एक है। हां, बला इस्तेमाल होता है जहां पीछे कुछ सवाल किया जा रहा होता है, तो वहां कहते हैं हां हां ऐसा ही है। जिस तरह यहां पूछा गया अलै यकफीकुम अन यमुद्दुकुम रब्बुकुम बिसलासति अलाफ मिन अल मलाइकति, याद करो जब मोमिनों से तुम कह रहे थे कि क्या तुम्हारे लिए ये बात काफी नहीं है कि अल्लाह तुम्हारे लिए फरिश्ते उतारे तुम्हारी मदद के लिए, 3000 फरिश्ते उतारे तुम्हारी मदद के लिए। तो उसके जवाब में नाम नहीं अरब कहता है, बला कहता है, लेकिन मानी वही है। हां हां, इन तस्बीरु, इन अगर तस्बीरु, अगर तुम सबर करो, ते तुम के लिए सबर हमारी जुबान का कलिमा है, वाव अलिफ जमा की अलामत, व तत्तकु, ये कलिमा तो बार बार आ रहा है, और तुम तकवे की रवज को अपनाओ। देखें इसको क्या है, इसको बंद कर देना उतनी देर, ये देखें क्या है, देख लें वो कुछ इतनी ज्यादा हवा तो नहीं है कि वो भला हां, इन तस्बीरु, अगर तुम सबर करो, व तत्तकु, और तकवे की रवश को अपनाओ, यानी हर काम करने से पहले अल्लाह उसके रसूल से पूछ लो कि ये काम करूं या काम ना करूं, ये अल्लाह से पूछ लो। वयातुकुम, वाव के मानी, ये तो फेल मुजारे की अलामत है, वाव अलिफ तो जमा की अलामत होनी चाहिए, अलिफ कुम की वजह से हल्फ हो गया, और कुम का मतलब तो तुम सब है, बाकी लफ्ज है अलिफ और ते, आता, बिल्कुल वही मानी है जो उर्दू अदब में आता के आने की, आता याति, आता वो आया, याति वो आता है या आएगा, या तू वो आता है या आएगा, कुम तुम्हारे पास, मिन फौरिहिम, मिन का मतलब भी हमारी जुबान में इन्हीं मानों में इस्तेमाल होता है, से फौर का लफ्ज भी इस्तेमाल होता है, हम कहते हैं फौरन उसके बाद, एग्जैक्ट यही वो कलमा है फौर भी, और हम उन सब के फौरन बाद, अगर वो आएंगे तो उनके फौरन बाद वो आएगा, या तू कुम वो तुम्हारे पास आएगा, हाजा ये, युमुद्दुकुम युमदिदकुम, वो कलमा जो इकट्ठा लिखा था उसको अब अलग हमारी जुबान में और आसान कर दिया, ये फिर मुजारे की अलामत और मदद हमारी जुबान का कलमा है, युमदिदकुम वो मदद करेगा, रब्बुकुम वो कौन, यानी तुम्हारा रब, तुम्हारा रब तुम्हारी फौरन मदद करेगा, बिखम्सतिन वाहिद असलीन सलासा अरबा खम्सा, खम्सा किसे कहते हैं, पांच, बिखम्सत अलाफिन, अल्फ कहते हैं हजार को, अलाफ हजार जमा है उसकी, मिनल मलाइकति من سے ملائکہ فرشتوں میں سے، مصومین، مصومین کہتے ہیں، یہ پہلے بھی ہم نے پڑھا ہے، مصومہ نشان زدہ، ان کے بیج باقاعدہ لگے ہوں گے، نشان زدہ لوگ ہوں گے فرشتے اوپر سے جو نیچے اتریں گے، کہ یہ خالصتاً تمہاری مدد کے لیے آئے. گویا اب انہوں نے کوئی خاص وردیاں پہنی ہوں گی جو آپ کو پتہ چل جائے گا، کام جب کر رہے ہوں گے، جب لڑ رہے ہوں گے تو فلاں آدمی مارا جا رہا ہے، فلاں آدمی مارا جا رہا ہے، تو تم دیکھو گے کہ وہ مارنے والا، وہ نشان زدہ، جو نشان زدہ، علامت زدہ، جس کو تم پہچان جاؤ گے کہ وہ فلاں فرشتہ تھا جو مار رہا ہے، فلاں فرشتہ تھا جو یہ کر رہا، تمہارے سامنے ڈھال بن جائے گا، وہ فرشتہ سامنے آ رہے گا. مصومین نشان زدہ ہوں. یاد کرو جب تم مومنوں سے کہہ رہے تھے کیا تمہارے لیے یہ بات کافی نہیں کہ اللہ 3000 فرشتے اتار کر تمہاری مدد کرے، بے شک اگر تم صبر کرو اور خدا سے ڈرتے ہوئے کام کرو تو جس آن دشمن تمہارے اوپر چڑھ کر آئیں گے اسی آن، یعنی فوراً کا ترجمہ کیا گیا، اسی آن تمہارا رب 3000 نہیں 5000 صاحب نشان فرشتوں سے تمہاری مدد کرے گا. 3 5 وما جعلہ اللہ، وہ ما نہیں، جعلہ بنایا، ہو اس کو نہیں بنایا، اہو اس کو، یہ ہو سے مراد یہ جو پیچھے مدد کے لیے بشارت دی گئی ہے، جو مدد کے لیے کہا ہے، نہیں بنایا اللہ نے اس مدد کو الا سوائے بشرا، یہ تو ہم نام بھی رکھتے ہیں بشرا، بشارت دینے والی. یہ جو پیچھے بات کہی ہے کہ 5000 نازل کیے جائیں گے جن کے اوپر نشان لگے ہوں گے، بیجز لگے ہوں گے کہ یہ وہ ہیں جو تمہاری مدد کے لیے اترے، یہ نہیں بنایا اللہ نے سوائے اس کے کہ وہ خوشخبری ہو لکم، تمہارے لیے، ولتطمئن قلوبکم، واو کے معنی، لام تو کے لیے، تطمئن اطمینان کا کلمہ تو اردو میں بھی استعمال ہوتا ہے، لتطمئن قلوبکم، تمہارے دلوں کی، قلوب قلب کی جمع ہے، اور اس کے لیے تے کلمے کے شروع میں آ گیا، لتطمئن کہ وہ مطمئن ہوں، قلوبکم تمہارے دل، بھی اس کی وجہ سے، یہ جو بشارت دی ہے اس کی وجہ سے تمہارے دلوں کے اندر اطمینان نصیب ہو جائے. وَمَن نَصْرُ إِلَّا مِنْ عِنْدِ اللَّهِ، واو کے معنی، ما نہیں ہے، النصر یہ نصر، یہ مدد نہیں ہے، إِلَّا سوائے، مِنْ سے، عند اللہ، اللہ کی جناب سے، اللہ کے علاوہ یہ کسی اور کی طرف سے مدد نہیں ہے. کون اللہ؟ العزیز، جو کہ بڑا زبردست، الحکیم، جو زبردست حکمتوں والا ہے، اس کی طرف سے. اذ ہمت طائفتان منکم ان تفشلا واللہ ولیہما وعلی اللہ فلیتوکل المؤمنون. یاد کرو جب تم میں سے دو گروہ بزدلی دکھانے پر آمادہ ہو گئے حالانکہ اللہ ان کی مدد پر موجود تھا، اور مومنوں کو اللہ ہی پر بھروسہ رکھنا چاہیے. وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ، آخر اس سے پہلے جنگ بدر میں اللہ تمہاری مدد کر چکا تھا حالانکہ اس وقت تم بہت کمزور تھے، اذلہ، کمزور تھے. فاتقوا اللہ لعلکم تشکرون، لہذا تم کو چاہیے کہ اللہ کی ناشکری سے بچو، امید ہے کہ اب تم شکر گزار بنو گے۔ غزوہ احد میں جب نبی اکرم صلی اللہ علیہ وسلم 1000 کے لشکر کے ساتھ نکلے، دشمن 3000 کے لشکر کے ساتھ نکلا، تو تعداد تو پہلے ہی مسلمانوں کی ریشو 1 اور 3 تھی، تعداد تو پہلے ہی کم تھی۔ پھر عبداللہ بن ابی نے جب یہ بہانہ بنا لیا کہ آپ نے نوجوانوں کی بات کو مان لیا ہے اور باہر نکلنے کے لڑنے کے لیے فیصلہ کر لیا ہے، میں کہہ رہا تھا کہ مدینے کے اندر اپنے آپ کو محصور کر کے پھر لڑیں، آپ کو تو ہماری عزت کرنی ہی نہیں آتی، آپ نوجوانوں کے ہاتھ میں جو کہتا ہے اس کے کہنے پہ چل پڑتے ہیں، ہم بزرگ جو بیٹھے ہوئے ہیں آپ ہم سے پوچھتے ہی بھی نہیں، اور ان کا کہنا مان لیتے اور ہمارا نہیں مانتے۔ یہ ایک نفسیات ہے، جب بھی کوئی تحریک کا داعی کام کرنے لگتا ہے تو منافق قسم کے لوگ آگے بڑھ کر زیادہ سے زیادہ باتیں کریں گے، یوں کر لو، یوں کر لو، یوں کر لو، خود نہیں کرنا ہوتا ہو، تم یہ کر لو، تم یہ کر لو۔ اور دائی نے تو اپنی تحریک کو آگے چلانا ہے گراؤنڈ کی ریالٹیز کی بنیاد پر، وہ اخلاص کے ساتھ چلنے والوں لوگوں کی رائے کو لے کر چلنا ہوتا، اس کی نظر کام کر رہی ہوتی ہے کہ یہ مجھے کون سا کام اب کرنا چاہیے اور کون سا کام اب نہیں کرنا چاہیے، اور وہ تو محمد رسول اللہ سے اپنے پاس سے تو کوئی فیصلہ بھی نہیں کرتے تھے، فیصلے تو کرنے والی ہستی اوپر تھی، وہ تو اللہ کی مرضی سے چلتے تھے۔ جب اخلاص والے صحابہ نے زور دے کر کہا کہ ہم نے باہر جا کے لڑنا ہے، نبی اکرم صلی اللہ علیہ وسلم ان کی بات کو مان لیا، تو عبداللہ بن ابی نے غصہ کیا کہ آپ نے بچوں کی بات کو تو مان لیا ہے، میری بات کو آپ نے مانا نہیں، اس بنیاد پر اس نے فیصلہ کیا کہ میں آپ کا ساتھ نہیں دے سکتا، اور عین حالت جنگ میں اپنے 300 افراد لے کر وہ الگ ہو گیا اور باقی 1000 میں سے 700 رہ گئے۔ ایسے موقع پہ جب 700 باقی رہ گئے تو دو قبیلے، جس طرح یہ ہم نے پڑھا، اذ ہمت طائفتان منکم ان تفشلا، جب یاد کرو تم میں سے دو گروہ بزدلی دکھانے پر آمادہ ہو گئے تھے، یعنی بنو سلمہ اور بنو حارثہ، یہ مضبوط قبیلے، لیکن دونوں نے کہا کہ 1000 تو ٹوٹل تھے، 300 نکل گئے ہیں، باقی ٹوٹل ہم 700 رہ گئے ہیں، اور 3000 کا مقابلہ ہے، تو اب تو خودکشی ہے۔ تو منافق قسم کے لوگ یہ وسپرنگ کرتے رہتے ہیں کہ تمہارا اور ان کا آپس میں کیا مقابلہ، وہ تو کیل کانٹے سے لیس ہیں، وہ تو عددی قوت میں بہت زیادہ ہیں، تم نے صرف مرنا ہے آگے جا کے، اور خودکشی تو اسلام میں حرام ہے، وہ اسلام کے بڑے دائی بن جاتے ہیں۔ جس طرح آج آپ کو کوئی کہہ دے کہ کہاں امریکہ اور کہاں تم، کہاں انڈیا اتنا بڑا اور کہاں تم، کیا پدی کیا پدی کا شوربا، کیا لڑنا ہے تم نے، تمہاری حیثیت کیا ہے، یہ اندر سے توڑنے کے لیے ہوتا ہے۔ پھر جو اندر سے لوگ سچے بھی ہوتے ہیں ان کی باتوں میں آتے کہتے ہیں ہاں ہمیں انڈیا سے لڑنا نہیں چاہیے، کیونکہ طاقت کا توازن کوئی نہیں، وہ بہت زیادہ ہے۔ حالانکہ 65 کی لڑائی میں تم دیکھ چکے ہو، اسی قوت کو تم مار بھی چکے ہو، لیکن جب 70 کی لڑائی آئی تو تم نے بجائے اللہ کی طرف دیکھنے کے، क्योंकि 65 में आपने कहा था कि अल्लाह का नाम लेकर दुश्मन पर टूट पड़ो, उस वक्त सिर्फ अल्लाह का भरोसा था। अब सातवें बैरी बेड़े का भरोसा हो गया कि इंडिया तो बहुत बड़ा है, हम उसका मुकाबला ही नहीं कर सकते, अब तो हमें दुनिया की एक बड़ी कुव्वत अमेरिका, उसका सातवां बैरी बेड़ा आएगा तो बचाएगा। फिर हमारी तारीख में लिखा गया कि हम बचे नहीं, हमारे मुल्क का आधा हिस्सा कट गया। वही दानिश्वर आज फिर बैठकर टीवी के ऊपर और अखबारात के अंदर, प्रिंट मीडिया हो या इलेक्ट्रॉनिक मीडिया हो, उसके ऊपर हमें समझाते हैं इन चंद मुजाहिदों की खातिर जो कि रशिया को मारने तुम्हारे मुल्क में आए थे, वो तो मार लिया है, अब इनको और इनकी औरतों की खातिर तुम अमेरिका से लड़ोगे? कुछ होश के नाखून लो, पाकिस्तान की आजादी सारी खत्म हो जाएगी, उसकी ताकत तुम्हारी ताकत में फर्क का अंदाजा है? इसी तरह कम हौसला लोग साथ छोड़ना शुरू कर देते हैं। तो बनु हारसा और बनु सलमा ने जब साथ छोड़ना चाहा तो उस वक्त ये आयात नाज़िल हुई। मोमिनों को तो अल्लाह पे भरोसा करना चाहिए था। क्या पहले बदर की लड़ाई के अंदर तुम तो 313 थे, वो हजार थे? बदर की लड़ाई के अंदर तुम्हारे पास तो सिर्फ 8 तलवारें थी और दुश्मन के पास सारे किलो कांटे से लैस थे। तुम्हारे पास सिर्फ 2 घोड़े थे, उसके मुकाबले पर दुश्मन के पास 350 घोड़े थे। कोई मुकाबला था? तो फतह हमने तुम्हें दी थी या नहीं दी थी? क्या आज ओहद के अंदर हम कमजोर हो गए? अभी 1 साल पहले की तो बात है। यही बात आपको भी समझाई जा रही है कि अगर बदर के अंदर अल्लाह ने मदद की थी और उसके बाद भी अल्लाह मुसलसल मदद करते रहे हैं, तो आज अमेरिका से मेरे अल्लाह नऊज़ बिल्लाह कमजोर है कि तुम्हारी मदद ना कर सकेगा? इंडिया के मुकाबले में मेरा अल्लाह कमजोर है कि तुम्हारी मदद ना कर सकेगा? अगर आज कुरान नाजिल होता तो बदर की बात न करते। आज हमारे उन सहाफियों की बात हो रही है जो हमें टीवी रेडियो पर बैठ के अमरीका से डराने के लिए रोजाना नया नया मंसूबा लेकर आते। अल्लाह ने भी छाप दिया वह पहले दिन से, याद रखो हम तुम्हारी मदद को तैयार हैं, पहले भी की थी अब भी करेंगे, बस तुमने काम ये करना है कि तकवे की रवश को अपनाना है। काम जो भी करने लगो अल्लाह से पूछ लेना, उसके रसूल से पूछ लेना ये काम करें कि ना करें, और उसके शुक्रगुजार बनकर रहना। शुक्रगुजारी है ही ये, जितनी नेमत मिल गई है उसको उसके राह पे लगा। अगर वो तुम्हारे पास जितना असला, जितनी कुव्वत, जितनी ताकत मिली है वो अल्लाह की राह में लगा दी है, तो फिर तुम्हें डरने का कोई हक नहीं रहा, क्योंकि तुम्हारे पीछे तुम्हारा अल्लाह मौजूद है। मुझे याद है कि जब 78 के आखिर और 79 के शुरू में अफगानिस्तान के अंदर रशिया अपनी पूरी कुव्वत से दाखिल हो चुका था और उसका प्रोग्राम ये था, रशिया ने वहां से कुछ नहीं लेना था, अफगानिस्तान के पहाड़ों में ना कुछ पहले था ना कुछ अब है। हाँ एक चीज है, वहां की एक कौम है जिसको अगर मार दिया जाए तो रस्ते की रुकावट टूट जाती है, ये रुकावट बहुत बड़ी है, इसको मारना है। उनका प्रोग्राम तो उसको क्रॉस करके, एक जुमला उस जमाने में आप सुनते होंगे, गर्म पानियों में पहुंचना है, यानी तेल के जखायर पर पहुंचना था, ये रशिया का हदफ था। और उसके लिए उस वक्त तक मुमकिन नहीं था जब तक वो अफगानिस्तान के अंदर रहने वाले लोगों की तहजीब और उनके दीन को उनसे बदल ना दे। तो उसने उनकी तहजीब को और उनके ईमान को खरीदना चाहा और नौजवानों को उठा उठा कर वो मास्को में ले जाता, वहां पढ़ाता और वापस आते वो इसी तरह की बातें करते, कहां रशिया और कहां छोटा सा अफगानिस्तान, कोई मुकाबले की बात ही नहीं है। अब तो उसके सामने जाना तो खुदकुशी है। उसके सामने बड़े बड़े उलमा ने बकायदा फतवे दे दिए, जो उसके सामने खड़ा होगा या लोगों को खड़ा करेगा वो तो खुदकुशी का मुर्तकिब होगा और उसके ऊपर उन तमाम नौजवानों का कत्ल होगा जिन्होंने उन्हें उकसाया होगा। पहले जो मीटिंग हुई है उसमें टोटल 55 अफराद थे जिन्होंने ये फैसला किया करना था कि हमें उलमा की बात को मान लेना चाहिए या कि हमें क्या हिकमत अमली इख्तियार करनी चाहिए। बैब्रिक की फौजें क्या रोल अदा कर रही हैं, उसकी जालिमाना कुव्वत क्या कर रही है, रशिया हमसे क्या चाहता है, बिल्कुल आज के हालात जिस तरह हमारे थे इस तरह के उनके भी हालात, तो उस वक्त उन्होंने फैसला करना था अब हमें क्या करना चाहिए। इन 55 अफराद में से 5 पाकिस्तानी थे और 50 अफगानी थे। उन 5 पाकिस्तानियों में 2 अफराद आज भी जिंदा हैं, उनसे इस बात की शहादत ली जा सकती है। एक काजी हुसैन अहमद हैं और दूसरे प्रोफेसर इब्राहिम साहब सरहद वाले, 2 अफराद आज भी जिंदा मौजूद हैं, बाकी शहीद हो गए। उन 50 में से भी चंद अफराद जिंदा हैं, उनमें से एक नौजवान था अभी जो इंजीनियरिंग यूनिवर्सिटी से अभी फारिग हुआ था, तो जाहिर है कि वो अहले इल्म की सफ का आदमी तो नहीं था, वो तो इंजीनियरिंग का एक तालिब इल्म था, अभी फारिग ही हुआ था, लेकिन उसकी नेकी और सलाहियत की बुनियाद पर हिज्ब इस्लामी उसकी बहुत बड़ी एक जमात बन चुकी थी। हिकमत यार गुलबदीन से जब पूछा गया कि हिकमत तुम क्या कहते हो इस सिलसिले में, तो जब देखा कि सारे ही उलमा कह रहे हैं कि यह तो खुदकुशी है, रशिया के खिलाफ लड़ा नहीं जा सकता, तो उसके अल्फाज ये थे कि बुजुर्गों, मैंने जो कुरान हकीम में पढ़ा है वो तो ये है, खुद हिजरा कुम मस्तता तुम, जितनी तुम्हारी इस्तात है असला इतना इकट्ठा कर लो। हमें यह तो कहा ही नहीं गया कि उतनी इस्तात इकट्ठी कर लो जितनी दुश्मन की है, दुश्मन के पास असला ज्यादा है, हमें तो इतना कहा गया है, अल्लाह का हुक्म यह है इतनी कर लो कि जितनी तुम्हारी इस्तात है। बदर के अंदर मेरे रसूल के पास 2 घोड़े थे तो 2 ही लेकर आए थे, 350 का मुकाबला नहीं करने लगे थे, तलवारें 8 थीं तो 8 ही लेकर आए थे, मुकाबला नहीं करने लगे थे। हमारे पीछे तो हमारा अल्लाह होगा, तो रशिया से अल्लाह हमारा कवि, ये ईमान था। हमें भरोसा अल्लाह पे करना है, अपने असले पे नहीं करना। असला तो इसलिए है कि अल्लाह का हुक्म है कि जितनी तुम्हारी इस्तात है उतना असला इकट्ठा कर। हमने तो उस असले को इकट्ठा करना है जो इस्तात के अंदर है, उन्होंने उतना कर लिया, फिर अल्लाह का वादा कि मैं बास को बास के जरिए दफा करता हूं, तो अल्लाह ने इनकी पुश्त पर अमेरिका को खड़ा कर दिया, उस बास के जरिए बास को दफा करना था, तो फिर बताइए कि ये सारा काम 2 साल तक तो अफगान खुद करते रहे, तो अफगानों की इन मुजाहिदों की पुश्त पर अमेरिका को कौन लेकर आया है, कोई और था, किसी की पॉलिसी थी तो बता दे, और उसको अपनी सारी दौलत झोंक देने के लिए किसने अंदर से उकसाया था, अल्लाह था। तो फिर क्या तारीख में इनने देखा नहीं, यूएसएसआर जिसका नाम था आज दुनिया के नक्शे पे मौजूद नहीं है। ये उन उलल अजम लोगों का जिन्होंने तवक्कल कर लिया था अपने अल्लाह पे, अल्लाह ने उनको इनाम दिया कि उनके हाथों रशिया के टुकड़े टुकड़े करवा दिए। अब यूएसएस नाम की कोई चीज दुनिया में मौजूद नहीं है, उनकी सारी रियासतें बिखर गई और कितनी मुसलमान रियासतें उसमें से वजूद में आ गई। اس کو پھر ذرا ایک دفعہ دیکھیے، واللہ ولیہما وعلاللہ فلیتوکل المومنون، مومن ہی تو اللہ پہ بھروسہ کرتے ہیں، ہمیں تو صرف یہ دیکھنا کہ ہم مومن ہیں کہ نہیں، رویہ اپنا مومنوں جیسا کر لیں تو اللہ ہماری مدد کرنے کو آج بھی تیار ہے۔ تو وہ جو بنی حارثہ اور بنی سلمہ، اور یا آج کے دور کے لوگ جو کہ ان جھوٹے صحافیوں اور جھوٹے دانشوروں کے کہنے پہ تھوڑ دلے ہو جاتے ہیں، کمزور ہو جاتے ہیں، کہتے ہیں کہ کیسے مقابلہ کریں گے، ان کو سمجھایا جا رہا ہے کہ گھبرانے کی کوئی بات نہیں ہے، اے بنو سلمہ واپس آ جاؤ، تم واپس پلٹ آؤ، تم 700 رہ جاؤ گے، 300 وہ لے کر عبداللہ بن ابی نکل گیا ہے، کوئی بات نہیں، اخلاص والے تھوڑے ہوں گے، ہم پھر بھی تمہیں فتح دیں گے، ہم پھر بھی فتح دیں گے۔ اور ہم ان کی تعداد ٹوٹل 3000 ہے، تو 3000 ہے تو 3000 ہم فرشتے اتار دیں گے۔ تو یہ رسول اللہ کہہ رہے تھے کہ گھبراؤ مت، وہاں پہ اللہ کے 3000 فرشتے تمہارے اس طرف سے ان کے مقابلے پہ لڑ رہے ہوں گے، اور جب اللہ نے کہا کہ نہیں 3000 ہی، میں 5000 بھیج دوں گا، نشان زدہ ہوں گے، تم انہیں پہچان بھی جاؤ گے۔ میں اپنی نشانیاں ظاہر کر دوں گا۔ جب یہ بات کہی تو تب ان کو حوصلہ ہوا کہ نہیں، اللہ ہماری مدد پر موجود ہے، وہ اللہ ہماری مدد کرے گا اور ہمیں فتح ہوگی۔ تو نبی اکرم صلی اللہ علیہ وسلم نے عبداللہ بن جبیر رضی اللہ تعالیٰ عنہ کو درے پہ کھڑا کر دیا، 50 تیر انداز ان کو دے دیے، پھر اپنی فوج کو بڑے عمدہ طریقے سے کھڑا کر کے، اب اللہ نے کہا کہ اب اپنے پوری شرع صدر کے ساتھ لڑو اور میں تمہیں فتح دوں۔ دشمن اور جنگوں کی تاریخ اس بات سے حیران ہے، ابھی جنگ کا آغاز ہوا ہے، مسلمانوں نے اپنی تلواریں ابھی چلانی شروع کی ہیں، تعداد میں تو یہ 700 ہی ہیں، آخر دشمن کو کیا ہوا کہ اپنی 14 لاشیں چھوڑ کر بھاگنا شروع کر دیا؟ کون آ گیا تھا جن سے ڈر کر وہ بھاگے ہیں؟ 5000 اتر گئے تھے، مصومین تھے، دشمن انہیں دیکھ رہا تھا، اتنی فوج کا تو ہم تصور نہیں کر سکتے تھے، یہ کہاں سے آ گئے؟ اللہ نے تو فتح دے دی، لیکن جملہ بڑا زبردست ہے، اس کو ذرا سنیے پھر۔ استقول للمؤمنین ان یکفیکم کم یمدکم ربکم بثلاثۃ آلاف من ملائکۃ منزلین، کیا کافی نہیں ہے 3000 آ جائے؟ 3000 وہ ہے مقابلے میں، 3000 فرشتے ہوں گے، باقی 700 تم تو فالتو ہو نا۔ اے اللہ، تمہاری وجہ سے اپنی عظمتوں کے جھنڈے نہیں گاڑتا، یہ تمہاری سعادت ہے کہ تم اس کے کام آ جاؤ۔ یہ تو ہماری سعادت ہے کہ میرا وقت، میری جان، میرا خون اس کی راہ میں لگ جائے، ورنہ اللہ کے پاس اتنے فرشتے ہیں کہ اپنے دشمن کا مقابلہ کر سکتا ہے، تو 3 نہیں میں 5 بھیج دوں گا، تم کھڑے تو رہو، کتنا لاڈ کرتا ہے اپنے بندوں سے، اور میں تمہاری جنتوں کے لیے تمہاری راہ مار کر رہا ہوں، کھڑے ہو جاؤ۔ اور دشمن 14 لاشیں چھوڑ کر بھاگ گیا، لیکن کہا ہے بلا، ہاں میں 3000 کی بات نہیں، وہ تو تم کہہ رہے تھے نا رسول کے 3000 اللہ بھیج دے گا، ان تصبروا وتتقوا، اگر تم صبر کرتے اور اگر تم تقوی کی روش کو اپناتے، وہ کر کام کرتے جو اللہ اس کے رسول کہتے، ان سے پوچھ کر ہی کام کرتے، تو پھر اللہ جل شانہ کیا کہتے ہیں، یاتک من فورہم ھذا یمددکم ربکم ب5000 من الملائکۃ مسومین، پھر ہم 5000 بھیج دیتے، जब मुसलमानों ने देखा कि दुश्मन अपनी 14 लाशें छोड़कर भाग गया है और अब तो फतह मुकम्मल हो गई, वादा जो था वो पूरा हो गया, जंग खत्म हो गई, दर्रे पे जो लोग खड़े थे हजरत अब्दुल्ला बिन जुबैर रजी अल्लाह तआला अन्हु की क़यादत में, जिनको ये कह दिया गया था कि अगर दुश्मन हमारी बोटियां भी नोच डाले, तुमने दर्रे को ताहुक्म सानी नहीं छोड़ना। अब ये हुक्म आ गया था रसूलुल्लाह की तरफ से, सब्र और तक्वे की रवश को अपनाने के लिए अब उस पर अमल करना था कि वो जो ऊपर अफराद 50 तीर अंदाज खड़े किए गए हैं, वो अगले हुक्म का इंतजार करें कि कब अल्लाह उन्हें ये हुक्म देते। उनसे सब्र ना हुआ, उन्होंने कहा कि ये मुसलमान जो वैली के अंदर खड़े लड़ रहे थे, सारा माले गनीमत तो वो इकट्ठा कर रहे हैं, सारा माले गनीमत तो वो ले जाएंगे, हम ऊपर खड़े के खड़े रह जाएंगे, हमने लड़ाई में तो बकायदा कोई हिस्सा ही नहीं लिया, ना तीर चलाया, कुछ भी नहीं किया। तो लोग कहेंगे कि तुमने तुम्हें जंग में हिस्सा नहीं लिया, इसलिए तुम्हें हिस्सा गनीमत के माल में से भी नहीं मिलेगा। और वैसे भी जंग के लिए अल्लाह के रसूल ने हमें कहा था ना, जंग हो रही हो तो तुमने ऊपर खड़े रहना, अब तो जंग खत्म हो गई, दुश्मन भाग गया है, 14 लाशें पड़ी हुई हैं, माना गनीमत लूटा जा रहा है। अकल के घोड़े दौड़ाए और वो नीचे उतर आए। अब्दुल्लाह इब्ने जुबैर उन्हें रोकते रहे, क्यों अल्लाह के बंदो, रसूलुल्लाह ने कहा था कि किसी हाल में भी नीचे नहीं उतरना। वो याद दिलाते रहे, लेकिन जिनसे सब्र नहीं हो सका था, माल की मोहब्बत में जो पक्के हो गए थे, वो नीचे उतर आए। इधर उनका नीचे उतरना था कि खालिद इब्ने वलीद जो अभी मुसलमान नहीं हुए थे और उस लश्कर के सरदार थे, उन्होंने एक ऊपर का चक्कर लगाया, ओहद पहाड़ के बैक साइड से आते हुए जब देखा कि दर्रा तो खाली है और रैकिक रोई तो पता चला मुसलमान माले गनीमत पर लूटने में बेसब्रे हो रहे हैं। अल्लाह ने तो यहां का वादा किया था, मैं 5,000 फरिश्ते भेज दूंगा अगर सब्र करते और तक्वे की रवश को अपनाते। लेकिन उन्होंने ना सब्र किया ना तक्वे की रवश को अपनाया और वो नीचे उतर आए। इतने में खालिद इब्ने वलीद ने भी हमला किया और मुसलमानों की फतह शिकस्त में बदल गई। अल्लाह ने इस बात का जरा ख्याल नहीं किया कि ये शिकस्त का दाग मेरे रसूल के दामन पे लग जाएगा, बल्कि इस जंग में तो रसूलुल्लाह भी जख्म जख्म हो गए। फिर लोग, एक खबर फैल गई, ये फिफ्थ कॉलमिस्ट जो हमारे अंदर आज सहाफी काम कर रहा है, फलां से डरो फलां से डरो, ये करो वो करो, दीन की तरफ लाने की बजाय, अल्लाह की बातें समझाने की बजाय, हमें यूरोप से डराने और अमेरिका से डराने के लिए बातें करता है। इस तरह के फिफ्थ कॉलमिस्ट तो हर दौर और हर जंग के अंदर रहे हैं। उन्होंने अफवाह फैला दी कि मोहम्मद रसूलुल्लाह शहीद हो गए। तो सहाबा ने कहा कि अगर वो शहीद हो गए हैं तो फिर हमने क्या करना है। उन्होंने भी तलवारें फेंकी और एक तरफ हो गए। और अब शिकस्त मुकम्मल होने वाली थी। गिनती के 12 अफराद मोहम्मद रसूलुल्लाह के साथ हैं। कितने? لیکن ان 12 افراد نے صبر بھی دکھایا اور تقوی بھی کر دکھایا، صبر بھی کر دکھایا اور تقوی بھی دکھا دیا. ان 12 افراد کے کہنے پر اللہ کو اتنا پیار آ گیا کہ وہ 5000 جو کہے تھے وہ بھیج دیے. یہ 5000 کا آنا تھا مصومین کا، نشان زدہ کا، بیجز لگے ہوئے ہیں، تازہ دم دستے جب آئے ہیں. تو دنیا حیران ہے کہ جب کہ حضور کے ارد گرد ٹوٹل 12 افراد ہیں اور 70 لاشیں مسلمانوں کے تڑپ رہے ہیں. دشمن کو اپنی فتح مکمل کر لینی چاہیے تھی، یہ 12 افراد بھی ختم کرنے چاہیے تھے. وہ کیا چیز ہے جس کی وجہ سے دشمن بھاگ گیا ہے؟ اپنی فتح کو اس نے مکمل کیوں نہیں کیا؟ ان کو فرشتے نظر آ گئے تھے، وہ سرپٹ دوڑے اور رستے میں رکے بھی نہیں. محمد رسول اللہ نے ان 12-14 افراد کی بنیاد پر جب منادی کرا دی کہ میں محمد زندہ ہوں، یہ فضا جب پھیل گئی تو باقی لوگ بھی واپس آئے، تو محمد رسول اللہ نے حکم دیا، یہ جو دشمن نے حملہ کیا تھا جس نے 70 لاشیں ہمارے تڑپا دی ہیں، جو ان کا پیچھا کرو. تو یہ شکست خوردہ فوج کبھی پیچھا کر سکتی تھی؟ لیکن اللہ کے حکم سے جنہوں نے صبر کر لیا انہوں نے پیچھا کیا، اور دشمن نے دیکھا کہ یہ تو ہمیں آ کے گھر بھی زندہ نہیں چھوڑیں گے، وہ تیزی سے بھاگ گئے اور محمد رسول اللہ نے پھر ان کو واپس بلایا. میں کوئی بات سمجھا سکا جی؟ جب تقوی کی روش کو اپنائیں گے، جب صبر کا دامن کو نہیں چھوڑیں گے، تو اللہ اپنے فرشتے مدد کو بھیجے گا یا نہیں بھیجے گا؟ ورنہ عقل مانتی ہے کہ 700 تھے تو وہاں تو حملہ کر دیا، اور جب باقی 12 صرف رہ گئے، باقی تو کچھ بھاگ گئے اور 70 افراد شہید ہو گئے، تو 12 افراد سے کیسے ڈر گئے سارے؟ یہ اللہ نے وہ جو مصومین تھے وہ بھیج دیے. اللہ تمہیں تو صرف دیکھتا ہے تمہارا اخلاص کتنا ہے. مشاکل کے اندر تو اللہ اپنی بندوں کی مدد کے لیے خود آ جاتا ہے. وہ کہتا ہے کہ وما رمیتا اذ رمیتا ان اللہ رما، وہ جو تم نے کلاشن کوف چلائی، وہ جو میزائل تم نے پھینکا، وہ تم نے نہیں پھینکا، وہ ہم نے پھینکا. اللہ کہتا ہے میں وہ ہاتھ بن جاتا ہوں جس سے تم کام کرتے ہو، وہ نگاہ بن جاتا ہوں جس سے تم دیکھتے ہو. پھر اللہ تو یوں مدد کے لیے اتر آتا ہے. مسلمانوں کو کس پہ بھروسہ پھر کرنا چاہیے؟ اللہ کہتے ہیں کہ یہ میں نے مدد کی تھی تاکہ تمہارے دل کے اندر اطمینان نصیب ہو. یاد کرو جب تم مومنوں سے کہہ رہے تھے کہ تمہارے لیے یہ بات کافی نہیں کہ اللہ 3000 فرشتے اتار کر تمہاری مدد کرے، بے شک اگر تم صبر کرو اور خدا سے ڈرتے ہوئے کام کرو تو جس آن دشمن تمہارے اوپر چڑھ کر آئیں گے اسی آن تمہارا رب 3000 نہیں 5000 صاحب نشان فرشتوں سے تمہاری مدد کرے گا. یہ بات اللہ نے تمہیں اس لیے بتا دی کہ تم خوش ہو جاؤ اور تمہارے دل مطمئن ہو جائیں. فتح و نصرت جو کچھ بھی ہے اللہ کی طرف سے ہے. فتح و نصرت کس کی طرف سے ہے؟ ما نصر الا من عند اللہ. وہ صرف احد کی لڑائی اور بدر کی لڑائی کی باتیں ہیں کہ اگر آج بھی امریکہ سے جنگ ہو جائے، آج بھی انڈیا سے جنگ ہو جائے، تو نصر اور یہ مدد کس کی طرف سے ہوگی؟ ساتواں بحری بیڑے کا انتظار تو نہیں ہوگا. کیا تھا تو مارے گئے، مشرقی پاکستان کا بیڑا غرق ہو گیا. وہ اللہ کون ہے؟ پھر دو صفتیں بیان کی، العزیز ہے، وہ بڑا طاقتور ہے، وہ بڑا قوی ہے، لیکن اس کے ساتھ الف لام لگا ہوا ہے. العزیز، اس جیسا دوسرا کوئی عزیز ہے بھی نہیں، اتنا طاقتور کوئی ہے بھی نہیں جس کے پیچھے یہ عزیز ہو جائے. ان اللہ مع الصابرین، اللہ صبر کرنے والوں کے ساتھ ہے. ان اللہ مع المتقین، اللہ متقوا کرنے والوں کے ساتھ ہے. اور اگر ہم تقوی اور صبر کی روش کو اپنا لیں تو اللہ ہمارے ساتھ ہوگا، العزیز ساتھ ہوگا. کون ساتھ ہوگا؟ العزیز. کیا العزیز سے بڑھ کر امریکہ اور یورپ ہے؟ کیا العزیز سے بڑھ کر قوت نیٹو فورسز کی ہے؟ نیٹو فورسز جب کٹھی ہو کر بھی پہلے آئی تھی غزوہ احزاب میں تو کس نے شکست دی تھی؟ مسلمانوں نے تو تلوار بھی نہیں چلائی تھی، اللہ نے ان کو شکست دے دی. تو گویا اصل میں تو اللہ تمہارا صرف اخلاص دیکھنا چاہتے ہیں، تم ان پہ ایک دفعہ بھروسہ تو کرو. پھر وہ دیکھو اپنے نشان زدہ فرشتے بھیجیں گے تمہاری طرف سے، وہ لڑیں. اور وہ خالی قوی ہے جو عموماً طاقتور ہوتا ہے، عموماً ایسا ہے جو طاقتور ہوتا ہے وہ عقل سے کام کم لیتا ہے، لیکن آپ کا اللہ ایسا طاقتور ہے کہ ساتھ وہ حکیم بھی ہے. اور حکیم ہی خالی نہیں ہے، خالی وہ دانشور بھی نہیں ہے، وہ حکمت اور دانائیوں والا ہی نہیں ہے، اس کے ساتھ علیہ السلام بھی اس جیسا کوئی دوسرا ہے بھی نہیں. پھر حکمت ہے جو وہ سکھاتا ہے اس کی سمجھنی چاہیے. یہ جگادری قسم کے سیاستدان جو ہمیں سکھاتے ہیں یا ان کی باتیں ماننی چاہیے؟ ہاں اگر تم یہ کرتے تو اللہ کا یہ فیصلہ تھا لیقطع طرف من الذین کفروا. لیقطع لام تو کے لیے، یہ پھر مضارے کی علامت. قطع کہتے ہیں قطع کرنا، کاٹ دینا. لیقطع کہ وہ اس لیے کہ وہ کاٹ دے طرفن ایک طرف کو، اس کے ایک حصے کو. قطع طرف کہتے ہیں کہ اس کے بازوؤں کو کاٹ دیا جائے، اور جس کے بازو کٹ جائیں وہ باقی رہ جاتا ہے. یہ مکمل شکست کے لیے استعارہ استعمال ہوتا ہے. ایک طرف یہ ہے، ایک طرف یہ ہے. اگر اللہ یہ طرفیں کاٹ دے کسی کی تو لڑنے کے قابل رہ گیا؟ کہ میں نے تو اس لیے یہ کیا تھا کہ تمہارے دشمنوں کی جو کافر ہیں ان کی طرفیں کاٹ دی جائیں، ان کو مکمل شکست ہو جائے. آج شکستوں نے مکمل نہیں ہوئی، تمہارے 70 لاکھیں تڑپا گئے. لیقطع طرف من الذین کافروا او یکبتہم فینقلبوا خائبین. یہ یکبتہ کا کلمہ ہماری زبان میں استعمال نہیں ہوتا، یہ تو پھر مضارے کی علامت ہم ان سب کے لیے. باقی لفظ کیا رہ گیا جی؟ کا بیتا، کا با تا نکالیے. کیا مانی؟ کا با تا نکالیے، یہ دو نقطے والا کافنا نکال لیں جی. اللہ اکبر. یہ ٹائم کتنا بس؟ رسوا کرنا. اور نکالیے، نکالیں نکالیں. بیٹا وہ بیل دے لیں، وہ پیچھے بیل لگی ہوئی ہے. जोर से पे खटकाए, डरते क्यों? उनकी नींद ना आंख ना खुल जाए हैं? क्या बात है, निकाले जी, दबाना रुस्वा कर देना जी। औ यक बीता हूं, या उन्हें रुस्वा कर दें, जलील कर दें हम उन सबको। फयन कलिबू, फिर वो पलट जाएं। फा पस ये मुजारे की अलामत, वाव अलिफ जमा की अलामत, बाकी तो हमारी जुबान का कलमा है पलटना, इनकलाब। खाइबीन, खाइबीन, जरा इसको फिर देखिए। खे वाव बे से निकलेगा, मुश्किल है कलमा। खे वाव बा, वैसे तो हमने सिर्फ दो सवे पहले निकाला है, लेकिन चूंकि आपको याद नहीं होगा इसलिए मैं कहता हूं फिर एक मश करें। खाइब और यानून तो जमा की अलामत। तो मुश्किल हो गया कलिमा, खे वो बात से नहीं निकला। हाँ तो कहाँ निकला है? फकीरों मोहताज हो जाना, अल्लाह ने तो इसलिए किया था कि वो रुस्वा हो जाएं और फकीर और रुस्वा होकर वो वापस पलट जाए, ऐसी शिकस्त हो, जिल्लत अमेर शिकस्त उनको हो जाए। और वो, और ये मदद वो तुम्हें इसलिए देगा ताकि कुफर की राह चलने वालों का एक बाजू काट दे, ले यक्ता तरफ मिन अल्लज़ीन कफरू, या उनको ऐसी जलील शिकस्त दे कि वो नामुरादी के साथ वापस हो जाएं, पसपा हो जाएं। ये अल्लाह का इरादा था, लेकिन तुमने अल्लाह के इरादे पर अमल करने से इसलिए महरूमी इख्तियार की है कि तुमने सब्र का दामन छोड़ा और तक्वे का दामन छोड़ दिया, वरना आज मुकम्मल फतह हो जाता। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ऐसी हालत में कि जब जख्म जख्म है, तो कहा कि अल्लाह ऐसी कौम कैसे फला पा जाएगी जो अपने नबी को जख्मी हालत में छोड़कर भागते। बड़े दुखी दिल से ये बात कही, लेकिन अल्लाह ने एक बात समझाई कि नहीं, लैसा लका मिनल अम्री शैयुन, लैसा नहीं है, लैसा भी नफी के लिए आता है, लका तुम्हारे लिए नहीं है, तुम्हारे लिए मिनल अमरी इस मामले में शैउन कोई भी शय, तुम्हारा इस मामले से कोई तल्लक नहीं है। ये फतह देना और शिकस्त देना नबी तेरे बस में नहीं, हमने ये इंसान के बस में रखा ही नहीं। फतह और शिकस्त अपने बस में रखते हैं, कब किसको फतह देनी है, जुज़वी देनी है कि कुल्ली देनी है, یہ ہماری عقل اور دانش کے فیصلے. ہم صرف چونکہ عزیز نہیں ہم تو حکیم بھی ہیں. ہمیں پتا کہ اگر آج کلی فتح تمہیں دے دی جاتی تو تیری فوج کا کیا عالم ہوتا, اور کلی شکست ہو جاتی تو پھر تیری فوج کا کیا عالم ہوتا, اور دشمن کے حوصلے کس قدر بڑھتے. ہم نے یہ ایسا کیا نہیں, اس میں تمہارا کوئی معاملہ نہیں. اور یتوب علیہم تابا یتوبو, یہ تابا جو ہے کلمہ, تابا اس نے توبہ کی, یتوبو وہ توبہ کرتا ہے یا کرے گا, تو توبو تم توبہ کرتے ہو یا کرو گے. اگر یہ کلمہ منصوب ہو انسان کی طرف سے تو وہ اس سے مراد ہوتے ہیں توبہ کرنا, توبہ مانگنا, اللہ سے مانگنا. لیکن یہ کلمہ اگر اللہ کی طرف منصوب ہو تو پھر اس سے مراد توبہ کا قبول کرنا. یا یہاں پر جو فعل مضارع کی علامت اور تھرڈ پرسن کی علامت ہے یتوبو, تو وہ سے مراد اللہ ہے. یتوبو وہ اللہ توبہ فرما قبول فرما لے, علیہم ان پر, یعنی اللہ ان کی توبہ کو قبول فرما لے. او یعذبہم, او یا او کا مطلب یعذب, وہ عذاب دیتا ہے یا عذاب دیتے ہیں یا دے دیں گے. فَإِنَّهُمْ ظالمون, ہیں وہ بڑے ظالم. اب بڑی عجیب بات ہے, کلمہ تو پڑا ہے, نمازیں بھی پڑھی ہیں, روزے بھی رکھے ہیں, زکاتیں بھی دی ہیں, حج بھی کرتے ہیں, رسول اللہ کی قیادت میں لڑتے بھی ہیں, لیکن صبر کا دامن چھوڑا ہے. اللہ نے کہا کہ اب تیرا معاملہ نہیں ہے رسول, اب میری مرضی ہے, اب درمیان سے تو ہٹ جا. اب میری مرضی ہے کہ میں ان کی توبہ قبول کروں یا ان کو عذاب دے, اب میری مرضی پہ چھوڑ. گویا اللہ کو یہ بات گوارا نہیں ہے کہ میرا رسول تمہیں ایک حکم دے اور تم اس کی سرتابی کرو. اس نے کہا کہ تم نے یہاں سے ہلنا نہیں ہے, اس ذرے کو چھوڑنا نہیں ہے, اور عقل کے گھوڑے دوڑا کر تم ذرے کو چھوڑ دو. تمہیں مال کی محبت اس قدر مجبور کر دے کہ عقل کے گھوڑے دوڑاؤ اور کہو کہ یہ تو جنگ کے لیے تھا, اب تو نہیں ہے, اب حکم ہی نہیں رہا, اب میں اس کو نیچے اتروں اور میں آ کر یہ کام کر لوں اور غنیمت کٹی کر لوں. تمہارے صبر کے دامن ٹوٹ کے اللہ نے کہا کہ انہوں نے اپنی ذاتوں پہ ظلم کیا, اپنی جانوں پہ ظلم کیا, دنیا میں بھی شکست کھائی ہے, آخرت کے اندر بھی ان کا شکست مقدر ہو. یہ کہیں ہمیں تو نہیں کہا جا رہا کہ پاکستان کے لوگوں اگر بے صبرے تم ہو گئے اور اللہ پہ توکل اور اللہ پہ بھروسہ کرنے کی بجائے اور تقوی کی روش کو اپنانے کی بجائے تم نے غیروں سے ڈر کر ان کے کہنے پر عمل شروع کر دیا, تو پھر ہم تمہیں دنیا کے اندر بھی ذلیل و رسوا کر دیں گے اور آخرت کے اندر بھی ذلیل و رسوا کر دیں گے. کیونکہ ہو تو تم ظالم, اگر صحابہ کو کہہ دیا ہے کہ وہ ظالم ہیں, اب کوئی باقی بچ جائے گا؟ آپ کا مرتبہ میرا مرتبہ صحابہ سے بڑا ہے, جتنی مرضی نمازیں پڑھ لیں. وہ بے نیاز ہستی کہتی ہے کہ رسول اب تم ایک طرف ہو جاؤ, یہ بڑے ظالم ہیں, اب میرے اوپر چھوڑو کہ اب میں انہیں معاف کرتا ہوں, ان کی توبہ قبول کرتا ہوں یا ان کو اب عذاب میں مبتلا کر دیتا ہوں. اور پھر اپنی اپنی ورڈکٹ دے دی آخری, وللہ ما فی السماوات و ما فی الارض, وللہ بھروسہ کس پر کرنا ہے پھر؟ امریکہ پہ کیوں لوگ بھروسہ کرتے ہیں کہ امریکہ بڑی قوت ہے, اس کے پاس بڑی دولت ہے, اس کے پاس بڑے ڈالرز, اس کے پاس بڑے سائنسدان ہیں, اس کے پاس فلاں 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 فلاں, तो अल्लाह कहता है जो कुछ जमीनों में है और जो कुछ आसमानों में है किसका है? बेवकूफा, तो फिर मेरी तरफ आना था, तुम किधर चल पड़े? अगर इसी बुनियाद पर अमेरिका बड़ा है तो अमेरिका भी तो मेरी दुनिया के हिस्सों में से एक कतरे से भी छोटा है। मेरी कायनात का तो वो तो बहुत छोटा हिस्सा, उसके ऊपर तुम्हें एतमाद हो गया जिसकी ये सारी कायनात है, उस पर एतमाद नहीं? लिल्लाहि मा फिस्समावाति व मा फिल्अर्ज़ यग़फिरु लिमन यशाउ, जिसे वो चाहता है माफ कर देता है, व युअज़्ज़िबु मन यशाउ, जिसे वो चाहता है उसको सजा दे देता है। वो बेनियाज हस्ती है, वो कादर मुतलक हस्ती है। तुम सारी उम्र भी सजदे में पड़े रहो तो तुम अपना हक जता सकते हो कि मैंने सजदा किया है, अब मेरी बात भी मानो? वो तुम्हारा एमएनए नहीं है, तुम्हारा अल्लाह है। तुमने उसे एमएनए से भी छोटा समझ लिया। ये काउंसलर मजबूर होगा कि तुमने उसे वोट दिया वो तुम्हारी बात भी माने, वो बेनियाज हस्ती है। सारी दुनिया मिलकर अल्लाह अल्लाह करे तो उसकी अजमत में इतना सा इजाफा कर सकती है, और सारी कायनात मिलकर उसके सारे के सारे लोग अल्लाह की तनकीस करें, नौज बिल्ला, अल्लाह को गालियां दे, तो इतनी सी कमी कर सकती है उसकी अजमत में? तो वो उसे तुम्हारी फिर क्या परवाह है? उसको मर्जी है, जिसको चाहे माफ करे, जिसको चाहे वो अजाब दे दे। और हाँ, तुम अगर वो रास्ते अपना लो फिर उसका वादा है कि तुम्हारी गलतियों को माफ कर देगा। रास्ते में कोई रुकावट नहीं बन सकती, कोई नहीं कह सकता कि इनको माफ ना करना, कोई नहीं कह सकता इनको जरूर माफ कर देना। ये आखिरी वर्डिक है, यग़फिरु लिमन यशाउ व युअज़्ज़िबु मन यशाउ वल्लाहु गफूरुर रहीम। अल्लाह गफूर भी हैं और रहीम, और माफ करने को पसंद करते हैं। अपनी दोनों सिफ्तें बयान कर दी साथ ही साथ, और छोड़ दिलो कहीं मायूस ना हो जाना, मैं गफूर हूं। और वो जो याद है आपको, अम्मी आयशा ने कहा, या रसूलुल्लाह अगर आज मुझे लैलतुल कदर नसीब हो जाए तो मुझे बताइए मैं क्या दुआ मांगू, ऐसी दुआ बता दीजिए बस उसके बाद मुझे कुछ मांगना ना पड़े। अच्छा, अगर तुम्हें लैलतुल कदर नसीब हो जाए तो कहना अल्लाहुम्मा इन्ना काफून, ए अल्लाह तू सरापाए दरगुजर है, तो हम तो सरापाए खता है, ए अल्लाह तू सरापाए दरगुजर है, अल्लाहुम्मा इन्नका तुहिब्बुल अफ्वा, ए अल्लाह आप माफ कर देने को पसंद फरमाते हैं, फाफू अन्नी, बस मुझे माफ कर दे दो। रसूलुल्लाह अपनी अहलिया को सिखा रहे हैं। हम चार नमाजें पढ़ के भी अकड़ते हैं कि अल्लाह के हजूर हमने सही से कर दी है, अब तो हमारी बड़ी हैसियत हो गई है। बस सबसे बड़ी दुआ यह है कि वो हमें माफ फरमा दे। मेरे और मेरी कौम के तो जराइम इतने ज्यादा, हम सबको हर वक्त उसके लिए हजूर सजदे में पढ़कर दुआ करनी चाहिए कि अल्लाह हमें माफ फरमा दे। मेरी और आपकी तो हैसियत क्या, रसूलुल्लाह फरमाते हैं मैं एक दिन में 100 दफा इस्तग़फ़ार करता हूं, और 100 से मुराद ये 100, 99 और 100 नहीं है, इससे मुराद है बेशुमार मैं इस्तग़फ़ार करता हूं। अदल करें थे थर थर कमन ऊंची मशाना वाले, अदल करें थे थर थर कमन, कौन उसके अदल के मुकाबले पे आ सकता है? क्या मैं सजदा उसकी जनाब में उसकी जात के लायक कर सकता हूं? ये तो वो कबूल कर रहे, तो उसकी मेहरबानी, इंसान को उसकी हैसियत भी याद दिला दी। मैं दिन में 100 बार इस्तग़फ़ार करता हूं, गोया मैं बेशुमार इस्तग़फ़ार करता हूं, ये वो हस्ती कर रही है जिसके जिम्मे को गुनाह है ही नहीं। اور امی عائشہ نے کہا بھی کہ آپ کے ذمہ تو کوئی گناہ نہیں ہے، آپ کی حالت کیوں ایسی ہو جاتی ہے؟ اللہ سے ڈر ڈر کے آپ کا یہ عالم ہو جاتا ہے کہ افلا اکون عبدن شکورا، کہ جس نے مجھ پر یہ اتنا انعام کیا ہے اس کا شکر گزار نہ بنو؟ شکر گزاری کا بھی یہ طریقہ ہے کہ اس کے حضور کہا جائے کہ اللہ اصل قوت تیری، تو مجھے معاف کر دے. سبحانک اللہ اس لیے کہتے ہیں نا کہ اللہ تیری ذات پاک ہے، میں پاک نہیں ہوں. للہ ما فی السماوات و ما فی الارض یغفر لمن یشاء و یعذب من یشاء واللہ غفور رحیم. اللہ کہتے ہیں کہ ایک جرم تمہارا ایسا ہے کہ اگر میں رحیم نہ ہوتا اور معاف کرنے کو پسند نہ کرتا تو میں یقیناً سزا دے دیتا. میں اپنے حوالوں سے چونکہ پسند کرتا ہوں معاف کرنا، تو تمہاری اس غلطی کو معاف کرتا ہوں. میں چونکہ رحیم ہوں، اور رحیم کے معنی آپ نے جانے فعلون کے وزن پر ہیں، اس میں یہ صرف موصوف کی ذاتی ہوتی ہے، کسی کی عطا نہیں ہوتی. وہ ہماری وجہ سے ہم پہ رحم نہیں کر رہا، ہم تو گندے ہیں، ہم تو نقصوں والے ہیں، ہمیں تو سزا وہ دینا چاہے تو اس کا حق ہے. وہ تو اس لیے کرتا ہے رحم ہم پہ کہ رحیم اس کی ذاتی صفت ہے، ہماری وجہ سے نہیں کر رہا، اپنے رحیم ہونے کی وجہ سے وہ ہم پہ رحم فرما دیتا ہے، اور اس لیے ہماری غلطیوں کو معاف فرما دیتا ہے. آگے آ رہی ہیں وہ آیات، انشاءاللہ پڑھیں گے اگلی دفعہ. یہ اللہ کی صفات ایسی ہیں کہ اللہ کہتا ہے تم بھی ان کو اپنا لو، تم بھی لوگوں کو معاف کرنا سیکھ لو. تخلق اخلاق اللہ، یہ اللہ کا اخلاق ہے، اس کو اپنا لو. محمد رسول اللہ نے حکم دیا تخلق اخلاق اللہ، اللہ کے اس اخلاق کو اپنا لو. جب تمہارا سبارڈینیٹ بھی کوئی غلطی کرے تو اسے معاف کرو، اور معاف کر کے خوش ہوا، لیکن تمہارا عمل تو کہتا ہے کہ جب چھوٹا غلطی کرے تو ہم اسے معاف نہیں کریں گے. تو تمہاری تو کوئی حیثیت نہیں ہے، اللہ تو بہت بڑا ہے. پھر جب تم غلطی کرو گے تو اللہ تمہیں معاف کر دے گا؟ سوچو ذرا اس مسئلے. اللہ غفور الرحیم. یاد کرو جب تم مومنوں سے کہہ رہے تھے کیا تمہارے لیے یہ بات کافی نہیں کہ اللہ 3000 فرشتے اتار کر تمہاری مدد کرے، بے شک اگر تم صبر کرو اور خدا سے ڈرتے ہوئے کام کرو. یہ خدا سے ڈرتے ہوئے کام کرو، لرستے تھرستے ہوئے کام کرو. تو جس آن دشمن تمہارے اوپر چڑھ کر آئیں گے، اسی آن تمہارا رب 3000 نہیں 5000 صاحب نشان فرشتوں سے تمہاری مدد کرے گا. یہ بات اللہ نے تمہیں اس لیے بتا دی ہے کہ تم خوش ہو جاؤ اور تمہارے دل مطمئن ہو جائیں. فتح و نصرت جو کچھ بھی ہے اللہ کی طرف سے ہے، جو بڑی قوت والا اور دانا بینا ہے. یہ مدد وہ تمہیں اس لیے دے گا تاکہ کفر کی راہ چلنے والوں کا ایک بازو کاٹ دے، یا ان کو ایسی ذلیل شکست دے کہ وہ نامرادی کے ساتھ پسپا ہو جائیں. اے پیغمبر صلی اللہ علیہ وسلم، فیصلے کے اختیارات میں تمہارا کوئی حصہ نہیں. اللہ کو اختیار ہے چاہے انہیں معاف کرے چاہے سزا دے، کیونکہ وہ ظالم ہیں. زمین اور آسمانوں میں جو کچھ ہے اس کا مالک اللہ ہے، جس کو چاہے بخش دے جس کو چاہے عذاب دے، وہ معاف کرنے والا اور رحیم. انشاءاللہ آگے اسی حوالے سے ایک بڑی اہم آیت کریمہ آ رہی ہے کہ جب صبر اور تقویٰ نہ رہے تو کیا صفات پیدا ہوتی ہیں، ان صفات کی وجہ سے انسان کا کیا عمل ہوتا ہے. یہ اللہ چونکہ بہتر جانتے ہیں. اگلی آیت اسی حوالے سے آ گئی ہے. انشاءاللہ اگلی آیت ہم اگلے ہفتے پڑھیں گے، اور کوشش کیجیے جی. और कोशिश कीजिए कि मैक्सिमम लोगों तक इस बात को पहुंचाएं और उन्हें साथ लेकर आने की कोशिश करें। अल्लाह मेरा और आपका हामी और नासिर हो। और मैंने अर्ज किया कि पिछली दफा भी और उससे भी पिछली दफा और उससे भी पिछली दफा कि कुरान हाउस को बनाने के लिए आपकी मुझे मदद दरकार है, और उसमें अकेले आप नहीं, आपकी वसात से जितने ऐसे लोग जिन तक मेरी रसाई नहीं है उन तक आपने पहुंचना है, और वो फंड्स इकट्ठे करके लाइए ताकि कुरान हकीम का ये मरकज तो हम बना सकें। ताहिर साहब मौजूद हैं, अतीक साहब मौजूद हैं, अगर आज भी फंड आपके पास मौजूद हों तो उनको दे दीजिए। और अभी हमारे पास 60% फंड की कमी है, 40% अल्हम्दुलिल्लाह हो गई। अल्लाह आपका हामी और नासिर। ये लगाना है اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। ऐ अल्लाह कुरान को हमारे दिल की बहार बना दे, दिल का सुरूर बना दे, आँखों का नूर बना दे, गमों का मुदावा बना दे, दुखों का इलाज बना दे। या अल्लाह कुरान हकीम को हमारा साथी बना दे, लम्हात का साथी, सोच का साथी, सारी जिंदगी का साथी बना दे, वक्त ऐश का साथी बना दे, वक्त तैश का भी साथी बना दे। या अल्लाह कुरान हकीम को हमारे लिए शिफा बना दे, और कुरान हकीम को हमारे लिए शिफात करने वाला बना दे। ऐ अल्लाह तेरे दीन के अहया के लिए, तेरे दीन को कायम करने के लिए, तेरे रसूल के झंडों को लहराने के लिए, जिस शख्स ने जहाँ जहाँ जब जब जैसी जैसी कोशिशें की हैं, या अल्लाह उन सब की कोशिशों को कबूल फरमा ले, या अल्लाह उन सब की कोशिशों को कबूल फरमा ले, और उनका समर हमें अता फरमा ले। रब ज़ुलजलाल वल इकराम, अगर वो लोग काम करते करते आप तक पहुंच गए हैं तो उन सब की कब्रों को नूर से भर देना, उनको आला इलीहीन में जगह अनायत फरमाना, बिलखसूस सैयद अबुल आला मौदूदी अला रहमा, जिन्होंने तेरे दीन के अहया के लिए चौमुखी लड़ाई लड़ी और मुझ जैसे नकारा इंसान को उठाया और इस राह पे लगाया और अपने जाती खर्च पर मुल्क से बाहर पढ़ने के लिए भेजा और ला के इस काम पे खड़ा कर दिए। या अल्लाह मेरे उस मोहसन की कब्र को नूर से भर देना, उन्हें आला इलीहीन में जगह अनायत फरमाना, उनसे राजी हो जाना, उनकी गलतियों को माफ़ फरमाना। या अल्लाह सब मोमिनीन वल मोमिनात जो आपके पास पहुंच गए हैं उनकी गलतियों को भी माफ़ फरमा दीजिए। या अल्लाह उनके दर्जात को बुलंद कर दीजिए। या अल्लाह उनकी गलतियों को माफ़ फरमा के उन्हें आला इलीहीन में जगह अनायत फरमाइए, उनकी कब्रों को नूर से भर दीजिए। बिलखसूस मेरे अम्मी, मेरे अब्बू, मेरे असातिज़ा जिन्होंने उंगली पकड़ कर चलाया, लम्हा लम्हा मेरी आबियारी की और आखिरी दिन तक मेरी क्लासों में बैठे रहे। या अल्लाह उनकी कब्रों को जन्नत के बागों में से बाग बना देना, उन्हें आला इलीहीन में जगह अनायत फरमा देना, उनसे राज़ी हो जाना, मोहम्मद रसूलल्लाह की शिफात नसीब फरमा देना। ऐ रब ज़ुलजलाल वल इकराम, खुसूसी करम फरमाइए, یا اللہ پاکستان پر رحم فرمائیے، یا اللہ پاکستان پر رحم فرمائیے، عالم اسلام پر رحم فرمائیے، یا اللہ دشمن نے ہم سب کو گھیر لیا ہے، یا اللہ اس وقت جس طرح غزوہ احزاب کے موقع پہ آپ نے ہماری مدد کی تھی اس طرح پھر ہماری مدد کیجیے اور پاکستان کو اسلام کا قلا بنا دیجیے، یا اللہ پاکستان کو اسلام کا قلا بنا دیجیے، یا اللہ ہم کمزور ہیں ہماری مدد فرمائیے، ہم تھوڑے ہیں ہماری مدد فرمائیے، ہم بے عقل ہیں ہمیں شعور عطا فرمائیے، ہم بزدل ہیں بہادری دلیری اور شجاعت عطا فرمائیے۔ اے اللہ آپ سے نہیں مانگنا تو بتائیے کہ کس کے در پر جائے۔ ہمارے گھروں میں بھی آگ لگی ہے، ہماری سوسائٹی بھی بکھر گئی ہے، یا اللہ ہم سب منتشر ہو گئے ہیں، ہمیں متحد فرما دیجیے، ہمیں متحد فرما دیجیے۔ یا اللہ آپ کے کرم کے علاوہ کوئی ہمیں جائے پناہ بھی نہیں، اپنے کرم کی پناہ عطا فرما دیجیے، اپنے کرم کی پناہ عطا فرما دیجیے۔ وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ جزاک اللہ خیر۔ السلام علیکم۔ شکر اللہ کا بڑا ہی احسان ہے، اس نے آج پھر توفیق دی ہے کہ میں درس دے سکا ہوں۔ السلام علیکم۔